नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2081 साल असोज 9 गते बुधबार आश्विन कृष्ण पक्ष अष्टमी तिथि। तदनुसार सेप्टेम्बर महिनाको 25 तारीक सन् 2024 नेपाल सम्बत 1144। आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको प्रमुख खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। नेपाल बहुआयामिक अर्थतन्त्रतर्फ प्रम ओली शीर्षकमा छापिएको खबर हो यो। प्रधानमन्त्री केपी शर्मा ओलीले उदाउँदो लोकतान्त्रिक राष्ट्र भएकाले नेपाल आर्थिक विकासका लागि बहुआयामिक अर्थतन्त्र बन्न सक्ने अवस्थामा रहेको प्रश्न पार्नु भएको छ। कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको वर्ल्ड लीडर्स फोरमको नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा विषयक सम्वाद समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालमा विकास र समृद्धिको प्रचुर सम्भावना रहेको बताउनु भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले भारत र चीन जस्ता आर्थिक शक्ति राष्ट्रका छिमेकी भएको नाताले पनि आर्थिक समुन्नतिको नवीन सम्भावना हासिल हुन सक्ने बताउनुभयो। उहाँले भन्नुभयो, नेपालको आर्थिक अवस्था त्यस्तो धेरै कमजोर छैन, हामीले मेहनत गरे छोटो समयभित्रै समृद्धि हासिल गर्न सक्छौ। संयुक्त राष्ट्रसंघको 79 महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जानुभएका प्रधानमन्त्री ओलीले आर्थिक विपन्नता र गरीबी निवारण गरेर नेपाली नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्रस्तुत गरिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले विदेशमा सेवारत नेपाली युवाले स्वदेशमै फर्केर रोजगारीको अवसर सृजना गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले नेपालबाट विदेश गएका विद्यार्थी र युवाको मात्रै संख्या बाहिर आएको र विदेशबाट स्वदेश फर्किएकाको हिसाब नभए पनि फर्किने क्रम वृद्धि भएको बताउनुभयो। सरकारले साना साना उद्योग र स्ट्याण्ड अप कार्यक्रम ल्याएर रोजगारीका अवसर सृजना गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो। उहाँले युवा बिना देशलाई रूपान्तरण गर्न नसकिनेमा आफू स्पष्ट रहेकाले युवालाई राष्ट्र निर्माणमा एकजुट हुन आह्वान समेत गर्नुभयो। प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले सहित दल सम्मिलित सरकारको नेतृत्व गरिरहँदा सुशासन र पारदर्शिता कायम गर्ने संकल्प लिएको उद्घोष गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले क्यालिफोर्नियामा नेपाली महावाणिज्य दूतावास खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाली संघ संस्थाले महावाणिज्य दूतावास खोल्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएपछि उहाँले 1,00,000 नेपाली रहेको क्यालिफोर्नियामा महावाणिज्य दूतावास खोलिने बताउनु भएको हो। उहाँले मागप्रति आफू सकारात्मक रहेको र सरकारले यसबारे छिट्टै निर्णय लिने प्रश्न पार्नुभयो। यसैबीच नेपाली सोसाइटी अफ टेक्सस र नेप्लिज अर्गनाइजेशन अफ टेक्सस एण्ड साउदेन युनाइटेड स्टेटले प्रधानमन्त्री ओलीसँग भेट गरी टेक्ससमा नेपाली महावाणिज्य दूतावास खोल्न माग गरेका छन्। क्यानाडामा रहेका नेपाली समुदायका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई भेटेका छन्। उनीहरूले नेपालमा क्यानाडाको दूतावास खोल्न पहल गर्न आग्रह गरेका छन्। नेपाल बहुआयामिक अर्थतन्त्रतर्फ प्रम ओली शीर्षकमा गोर्खापत्र दैनिकले प्राथमिकता दिँदै यो खबर अग्रपृष्ठमा छापेको छ। सहकारी ठगी प्रकरण जीवी राईसहित 17 जना विरूद्ध मुद्दा दर्ता शीर्षकमा नागरिक दैनिक लगायत सबैजसो पत्र पत्रिकाले आज यो प्रसंगलाई पनि प्राथमिकता दिँदै छापेका छन्। यो खबर भने हामी नागरिक दैनिकबाट लिँदैछौ। सरकारी वकिल कार्यालय चितवनले सहारा चितवन बहुद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सोही संस्थाका तत्कालीन अध्यक्ष जितेन्द्र बाबु राई जीवी सहित 17 जनालाई विपक्षी बनाएर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। राई सहित 17 जनालाई सहारा सहकारीमा बचतकर्ताले राखेको 37,65,64,546 रूपियाँ हिनामिना गरेको अभियोगमा मुद्दा चलाउनु पर्ने राय सहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सोही आधारमा सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गरेको जानकारी जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइटेलले दिनुभयो। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सहकारीको रकम हिनामिना गरेको आरोपमा सहारा सहकारीका तत्कालीन अध्यक्ष जीवी राई सहित 17 जनालाई विपक्षी बनाएर ठगी सम्बन्धी कसुरमा मुद्दा दायर गरेका छौं। उहाँले भन्नुभयो, नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर छापेको हो। असंलग्न आन्दोलनको बैठकमा परराष्ट्र मन्त्री विपिन जोशी रिहाईका लागि ध्यानाकर्षण शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो खबर छापेको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले प्यालेस्टाइनको सशस्त्र अतिवादी समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाईका लागि विश्व समुदायसँग आग्रह गर्नुभएको छ। वहाँले जोशीको प्रतीक्षामा नेपाल रहेको प्रश्न पार्दै त्यसका लागि विश्व समुदायको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सम्पन्न असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकमा डाक्टर राणाले इजरायलमा कृषि सम्बन्धी अध्ययनका लागि गएका नेपाली युवा जोशीको सकुशल रिहाईका लागि प्रयास गर्न विश्व समुदायको ध्यानाकर्षण गराउनु भएको हो। अक्टोबर 7 हमास समूहले इजरायलमाथि गरेको आक्रमणमा 10 जना नेपालीको निधन भएको थियो। आक्रमणपछि हमास समूहले जोशीलाई नियन्त्रणमा लिएर बन्धक बनाएको हो। परराष्ट्र मन्त्री डाक्टर राणाले विश्वमा शान्ति स्थापनाका लागि सामूहिक प्रयास आवश्यक भएको बताउनुभयो। वहाँले दोस्रो विश्वयुद्धपछि विश्वका धेरै स्थानमा द्वन्द्व बढ़ेको र इतिहासको जटिल मोडमा आइपुगेको उल्लेख गर्नुभयो। उहाँले सशस्त्र द्वन्द्वबाट आफ्ना नागरिकको रक्षाका लागि उच्च प्राथमिकताका साथ काम गर्नु परिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, जेनेभा अभिसन्धिमा हस्ताक्षर भएको 75 वर्षमा हामी छौं, तर पनि नागरिकको रक्षाका लागि यसले आत्मसात गरेका सिद्धान्तलाई व्यवस्था गरिरहेका छौं। यस्तो अवस्थाको चाँडै अन्त्य हुनुपर्छ र हामी सबै शान्तिपूर्ण सह अस्तित्वको सम्मानका साथ अघि बढ्नुपर्छ। असंलग्न आन्दोलनको बैठकमा परराष्ट्र मन्त्री विपिन जोशी रिहाईका लागि ध्यानाकर्षण, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो खबर छापेको हो। इजरायल हिजबुल्लाह भीषण युद्ध बढ़्यो नेपालीको सुरक्षा चासो, यो खबर कान्तिपुर दैनिकले प्राथमिकता दिँदै अग्रपृष्ठमा प्रकाशित गरेको छ। इजरायल लेबनानको सीमा क्षेत्रमा युद्ध चर्कदै गएपछि लेबनानमा कार्यरत नेपालीहरूको सुरक्षालाई लिएर चासो बढ़ेको छ। केही दिन यता इजरायल र लेबनानको लड़ाकु समूह हिजबुल्लाह बीच युद्ध जारी छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार इजरायलको आक्रमणबाट लेबनानको दक्षिण भेगमा कम्तीमा 558 जनाको मृत्यु भएको छ भने 1600 जना घाइते भएका छन्। उक्त आक्रमण विरूद्ध इरान समर्थित लड़ाकु समूह हिजबुल्लाहले इजरायलको उत्तरी भेगमा पनि आक्रमण बढ़ाइरहेको छ। युद्धका कारण लेबनानको दक्षिणी भेगबाट हजारौं विस्थापित भएका छन्। इजरायल र हिजबुल्लाह बीच बढ़दो तनावका कारण लेबनानमा रहेका नेपालीहरूको सुरक्षालाई लिएर चासो बढ़ेको छ। इजिप्ट स्थित नेपाली दूतावासका अनुसार लेबनानमा करिब 700 नेपाली छन्। तिनीहरूमध्ये अधिकांश घरेलु कामदार छन् भने बाँकी होटल र कारखानामा काम गर्छन्। नेपाली सेनाका अनुसार युनाइटेड नेशन्स इन्टरिम फोर्स इन लेबनान युनिफिल मिशन अन्तर्गत विभिन्न देशका 9532 शान्ति सैनिक तैनात रहेकामा नेपाली सेनाबाट मात्रै करिब 850 जना रहेका छन्। कान्तिपुर दैनिकले अग्रपृष्ठमा यो खबर छापेको हो। तपाई यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार। कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। नमूना विद्यालयका नाममा 25 अर्ब स्वाहा शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर प्रकाशित गरेको छ। सरकारले विद्यालय तहमा शैक्षिक उपलब्धिको स्तर वृद्धि गर्ने लक्ष्यसहित 7 वर्ष अघि नमूना विद्यालय स्थापना गर्ने कार्यक्रम तय गर्यो, जस अनुसार हालसम्म 422 विद्यालय नमूना बनाइएका छन्। त्यसका लागि राज्यले 25 अर्ब 32 करोड़ रकम खर्च गरिसकेको छ, तर उद्देश्य र खर्च अनुसारको शैक्षिक उपलब्धि भने अझै हासिल हुन सकेको छ। यति मात्र होइन, देशमा सञ्चालन भएका विद्यालय मध्ये राम्रालाई नमूना छानेर त्यस्ता विद्यालयमा रकम खन्याएर दलका कार्यकर्ताको खल्ती भर्ने काम मात्र भएको शिक्षाविदहरूको विश्लेषण छ। राज्यले विद्यालय शिक्षामा बाल बालिकाको कक्षा कोठाको सिकाई उपलब्धिको स्तर अभिवृद्धि गर्ने मुख्य लक्ष्यसहित नमूना विद्यालय कार्यक्रम तय गरे पनि नेताको पहुँचमा रहेका विद्यालयलाई धमाधम नमूना घोषणा गर्ने र त्यस मार्फत रकम दलका कार्यकर्ताको खल्ती भर्ने भइरहेको बताइन्छ। नमूनाको नाममा वार्षिक करोड़ौं रकम खर्च गरेका विद्यालयहरूको कार्यक्रमको प्रभावकारिताबारे कुनै अध्ययन अनुसन्धान हुन नसकेका कारण नमूना विद्यालय कार्यक्रम खासै उपलब्धिमूलक हुन नसकेको विज्ञहरूको विश्लेषण छ। शिक्षाविद विद्यानाथ कोइराला भन्नुहुन्छ, नमूनाका नाममा राम्रै विद्यालयमा रकम खन्याएर पार्टी कार्यकर्ताको खल्ती भर्ने काम भयो। राज्यले बिना तयारी कार्यक्रम ल्याएकाले नमूना भनिएका विद्यालय अलपत्र परेका छन्। नमूना विद्यालयका नाममा 25 अर्ब स्वाहा नागरिक दैनिकले यो खबर अग्रपृष्ठमा छापेको हो। दशैंका लागि टिकट बुकिङ शनिबारबाट कान्तिपुर दैनिकले अग्रपृष्ठमा यो खबर छापेको छ। दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ शनिबारबाट खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार सरकारवाला निकायहरूको उपस्थितिमा भएको छलफलले टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। यात्रुवाहक सवारी साधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रूट परमिट खुल्ला गरिएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अग्रिम टिकट अनलाइनबाट समेत बुक गर्न मिल्ने व्यवस्था व्यवसायीले मिलाउनेछन्। सम्म टिकट बुकिङ अनलाइनबाटै गर्ने व्यवस्था मिलाउन भनेका छौं। उहाँले भन्नुभयो, काउन्टरमा जाने यात्रुले पोशाक र परिचय पत्र लगाएका आधिकारिक कर्मचारीसँग मात्र टिकट लिने व्यवस्था मिलाउन पनि भनिएको छ। यातायात व्यवसायका अनुसार दशैंका बेला उपत्यकाबाट करिब 20 लाख यात्रु बाहिरिने गर्छन्। उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ़ने हुनाले खाद्यान्न लगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेकका टेलर र ठूला सवारी साधनलाई नारायणगढ़ हुँदै काठमाण्डुसम्म आउन घटस्थापनादेखि कार्तिक 1 सम्म रोक लगाउने निर्णय भएको छ। सवारी यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन 20 बुधे निर्णय गरिएको विभागले जनाएको छ। विभागको निर्णय अनुसार उपत्यका भित्रिने र बाहिरिने प्रमुख स्थान सहित देशभर सवारी चालकले मादक पदार्थ र लागू पदार्थ सेवन गरेको नगरेको जाँच्नुपर्ने छ। लामो दूरी मा 2 जना चालक अनिवार्य राखी आलो पालो गाड़ी चलाउने व्यवस्था मिलाउनु पर्नेछ। यस्तै 18 वर्ष नपुगेकालाई सह चालकका रूपमा काम लगाउन पाइने छैन। दशैं तिहार र छठ पर्वमा उपत्यकाबाट बाहिर जाने र भित्रिने यात्रुलाई सहजीकरण गर्न नागढुङ्गा, कलंकी, स्वयम्बु, हलचोक, माछा पोखरी, नयाँ बस पार्क, चाबहेल, तिलगंगा, कोटेश्वर, जगाती, सातदो बाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र काभ्रेको सागामा नागरिक सहायता कक्ष स्थापना गरिने भएको छ। दशैंका लागि टिकट बुकिङ शनिबारबाट कान्तिपुर दैनिकले अग्रपृष्ठमा यो खबर छापेको हो। नेपालको अर्थतन्त्रमा सुधारको संकेत, कारोबार दैनिकले छापेको खबरको शीर्षक हो यो। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक संकेत देखिए पनि अझै केही क्षेत्रमा सुधारको पहल आवश्यक रहेको जनाएको छ। आईएमएफको श्रीलंका का लागि आवासीय प्रतिनिधि सारवत जहाँको नेतृत्वमा यही सेप्टेम्बर 11 देखि 22 तारीकसम्म नेपाल भ्रमणमा रहेको आईएमएफ टोलीले उक्त भ्रमणबारे विज्ञप्ति जारी गर्दै क्षेत्रगत सुधारका लागि नेपालले थप कदम चाल्नुपर्ने बताएको हो। नेपालको अर्थतन्त्रमा सुधारको संकेत शीर्षकमा कारोबार दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले सर्पदंश विरूद्धको कदम शीर्षकमा सम्पादकीय बनाएको छ। पृथ्वी सम्पूर्ण प्राणी जगतको साझा घर हो। अहिलेसम्मको वैज्ञानिक खोज अनुसन्धानबाट जीव अनुकूलनको अर्को ग्रह फेला परेको छैन। पृथ्वीमा सृष्टि चक्रदेखि नै विद्यमान प्रकृति प्रदत्त पारिस्थितिकीय प्रणालीद्वारा सबै प्रकारका जीवजन्तु कीट पतंग एवं वनस्पतिको अस्तित्व कायम छ। यद्यपि मानिसका लागि सबै प्रकारका जीवजन्तु एवं वनस्पति उत्तिकै आवश्यक तथा जीवन उपयोगी छैनन् तर पनि उनीहरूको अस्तित्वलाई नकार्न सकिँदैन। गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। कान्तिपुर दैनिकले झोलुङ्गे पुलमा झुण्डिएको दोहनकारी प्रवृत्ति शीर्षकमा सम्पादकीय छापेको छ। हाम्रा स्थानीय तह स्वावलम्बी हुन खोज्दैछन् तर सृजनशीलताको अभावमा उल्टै दोहनकारी नीति अख्तियार गरेका छन्। कान्तिपुर दैनिकले सम्पादकीय बनाएको छ। नागरिक दैनिकले कालो बजारीलाई काँध शीर्षकमा सम्पादकीय छापेको छ। आम जनतालाई ठगिनबाट जोगाउन स्तरहीन खाद्यान्न र अन्य सामग्री उपयोगबाट मुक्त तुल्याउन र यस्तो कुकार्यमा संलग्नलाई कड़ा कार्यवाहीको दायरामा ल्याउन अनुगमनलाई कड़ा तुल्याउनुपर्छ। नागरिक दैनिकले सम्पादकीय बनाएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंगहरू। सम्परीक्षण नहुँदा बेरुजु बढ़ेको बढ़े शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। लेखा परीक्षण ऐन 2075 र बेरुजु फर्चुर तथा सम्परीक्षण आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076मा महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनबाट औल्याइएका बेरुजु प्रमाण पेश गरी नियमित गरी अथवा असुल उपर गरी बेरुजु फर्चुर गर्नुपर्ने व्यवस्था छ। यसरी बेरुजु फर्चुर भएपछि महालेखा परीक्षकबाट सम्परीक्षण गराउनु पर्ने व्यवस्था छ। यस प्रणालीलाई सम्परीक्षण अथवा पुनः परीक्षण भन्ने गरिएको छ। तर सार्वजनिक लेखा समितिले 2079 असार 17 गते सबै मन्त्रालयका सचिवलाई पठाएको चिठीका कारण सबै मन्त्रालयमा सम्परीक्षण प्रणाली रोकिएको छ। नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर छापेको हो। गाउँठाउँमा प्रशस्त पाइने नाइट्रोजनको स्रोत एक विशेष प्रकारको लेउ जस्तै देखिने एजोला प्रयोग विधिबारे ज्ञान नहुँदा नेपाली किसानले वार्षिक करोड़ौं रूपियाँ नोक्सानी बेहोरिरहेका छन्। यो प्रसंग गोर्खापत्र दैनिकले छापेको हो। नेपाल कृषि अनुसन्धान परिषद नार्कले एजोलालाई कृषकको साथी भनेर प्रमाणित गरिसके पनि यसको महत्वबारे किसान सुसूचित नहुँदा प्रयोग आमदानीको राम्रो स्रोत गुम्न पुगेको हो। विज्ञका अनुसार उन्यु प्रजातिमा पर्ने एजोलाको प्रयोग खेतीसँगै पशु आहारका रूपमा प्रयोग गर्न सकिन्छ। कृषि वनस्रोत केन्द्रका अनुसन्धानकर्ता किरण खरेले एजोलामा प्रशस्त मात्रामा प्रोटीन एमोनो एसिड भिटामिन वृद्धि प्रवर्धक रसायन मिनरल्स क्याल्सियम पोटासियम कप्पर फलाम हुने जानकारी दिनुभयो। उहाँका अनुसार अहिले धान खेतीमा प्रयोग भएको युरियाको मात्रा 40% कम गराउन एजोलाको भूमिका हुन्छ। विश्व खाद्य संस्थाको अनुसन्धान अनुसार एजोला पिनाटा र एजोला फिलिकुलो एड्स नेपालका पोखरी र दबदबे जग्गामा धेरै पाइन्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कका वैज्ञानिक विष्णुहरी अधिकारीले धान रोपाईदेखि बाला लाग्ने समयसम्म दुई पटक एजोलाको प्रयोग गर्नाले धानको उत्पादनमा करिब 40% वृद्धि भएको तथ्य आफ्नो जर्नलमा प्रस्तुत गर्नुभएको छ। महत्व नबुझ्दा खेर जाँदै एजोला गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो खबर छापेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट सोमबार बिहान 3:15 10 कैदी फरार भए। धनुषा प्रहरीको नयाँ भवनको 10 फीट माथिको भेन्टिलेशनको रड काटेर उनीहरू फरार भएका हुन्। संयोगको सुरक्षा घेराबाट कैदीहरू सहजै भाग्न सफल भएको घटनाले सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ। हिरासतबाटै कैदी किन भाग्छन्? कमजोर संरचना, प्रहरी लापरवाही, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको हो। चाडबाडका लागि चिनी ल्याउन साल्ट ट्रेडिङ कर्पोरेशनले ग्लोबल टेण्डर गरे पनि कुनै पनि कम्पनीले आवेदन नदिँदा दशैं अगाडि आयात हुने सम्भावना न्यून देखिएको छ। बजार मूल्य हस्तक्षेप गर्न सरकारले 50% भन्सार छूटमा 30,000 टन चिनी आयात गर्ने निर्णय गरेको थियो। भदौ 24 मन्त्री परिषद बैठकले छूटमा चिनी ल्याउन साल ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई 15,000 टनको जिम्मा दिएको थियो। लगत्तै साल्टले 12 दिनको ग्लोबल टेण्डर गरेको थियो। टेण्डरको म्याद यही असोज 7 भए पनि कुनै कम्पनीले इच्छा देखाएनन्। अब पुनः टेण्डर गर्ने गृह कार्य भइरहेको साल्टका सह महाप्रबन्धक कुमार राज भण्डारीले जानकारी दिनुभयो। चिनी ल्याउन साल्ट ट्रेडिङले खुलाएको टेण्डरमा परेन आवेदन। भारतसँग गत वर्ष गरेको G2G को बाँकी 10,900 टन चिनी ल्याउने गृह कार्य कान्तिपुर दैनिकले भित्री पृष्ठमा यो खबर बनाएको छ। यस वर्षको शरद याममा म्याग्दी स्थित धौलागिरी हिमाल आरोहणका लागि 14 अनुमति लिएका छन्। विश्वको 7 अग्लो धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 पर्छ। एउटा समूहका 14 पुरूष पर्वतारोहीले धौलागिरी हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ। धौलागिरी आरोहण गर्न 14 अनुमति, यो खबर कारोबार दैनिकले भित्री पृष्ठमा छापेको हो। रोल्पाको त्रिवेणी गाउँपालिकाको घोराही सिमेन्ट प्रालीले अवैध खानी उत्खनन गरी करोड़ौं राजस्व छली गरेको रहस्य खुलेको छ। खानी उत्खनन तथा ओसार पसार गर्न खोलिएका रोल्पा चुनढुङ्गा प्राली र शिव स्वरूप माइनिङ प्रालीको नाममा अवैध खानी उत्खनन गरी घोराई सिमेन्टले करोड़ौं राजस्व ठगी गरेको हो। अवैध चुनढुङ्गा उत्खनन, करोड़ौं राजस्व छली, अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा यो खबर छापेको छ। र चालू आर्थिक वर्ष 2081-82 भदौ महिनामा मात्रै 57,493 जना नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। त्यसमा 39,557 जना नयाँ श्रम स्वीकृति लिने गरेका छन्। वैदेशिक रोजगार विभागले सोमबार सार्वजनिक गरेको भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो। यो खबरलाई नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।